ومن عصاني فقد أبى. وقال عليه الصلاة والسلام كلكم راع وكلكم مسؤول عن رعيته، أو كما قال عليه الصلاة والسلام. یہ جو حضرات دور بیٹھے ہوئے کب آ جاوے مجلس میں، آواز تو پہنچ جائے گی مگر مجلس کی جو فضیلت ہے کہ مجلس کے ختم پر اللہ پاک ایک فرشتے کے ذریعے سے ندا کرواتے ہیں کہ اللہ پاک نے تمہیں معاف کر دیا، تمہاری مغفرت کر دی. اور بھی جو فضائل آئے ہیں یہ مجلس کے آئے، اور فرشتے مجلس کو گھیرتے، فرشتے مجلس کو گھیرتے ہیں، آواز کو نہیں گھیرتے. آواز تو بہت دور تک جاتی ہے، اس لیے مجلس میں آ جاوے. ماشاء اللہ، اپنے بستر کو چھوڑے، کبھی کبھی ہمیں عبادتوں میں بھی کچھ لطف اور مزہ آ جاتا ہے. جیسے نماز پڑھتے ہیں تو کبھی قیام میں مزہ آ جاتا ہے، مگر بھائی قیام اس کی مقدار سے ہے، پھر اس کو چھوڑنا پڑتا ہے کہ بھائی اب رکوع میں آ جاؤں. اب رکوع میں مزہ آنے لگا، کہا کہ بس اب اس کی اتنی ہی مقدار ہے، اب اس کو اب آپ چھوڑو، اب آپ سجدے میں جاؤ. ایسے ہی اپنے ماشاءاللہ آپ گھر سے اجتماع کے لیے آئے ہیں، گھر چھوڑا، کاروبار چھوڑا، سب چھوڑا آپ نے، اب اپنے بستر کو چھوڑ دے اور مجلس میں آ جاوے. اسی میں ہمارا نفع ہے، اسی میں ہمارا فائدہ ہے. بھائیو دوستو بزرگو، اللہ جل جلالہ و من والہ نے دنیا کی یہ زندگی ہمیں آخرت کی زندگی کو بنانے کے لیے دیا ہے. یہاں رہ کر ہمیں اپنی آخرت بنانی ہے. ہم آخرت کے لیے پیدا کیے گئے ہیں، یہ دنیا اور دنیا کی چیزیں اور اس کے اسباب کے لیے نہیں ہیں. ہم سوچیں اللہ پاک نے ہماری تخلیق پیدائش کیسے کی ہے، ہمارے جسم کا ایک ایک انگ کتنا قیمتی ہے. تو بھائی یہ دنیا کے کھانوں کے لیے ہوگا، دنیا کے لباس کے لیے ہوگا، مٹی ہو جانے والے بڑے بڑے بنگلوں کے لیے ہوگا، ختم ہو جانے والی کاروں کے لیے ہوگا. سوچے ہم، یہ ایک آنکھ اللہ پاک نے ہم کو دی ہے، کتنی بڑی نعمت. آنکھ کے اوپر ہم پلک لگائی ہے، پلک جھپکتی ہے، دکھتی ہے بالکل معمولی سی، مگر اللہ کی بڑی قدرت ہے اس میں. ایک بھائی کا ایکسیڈنٹ ہو گیا اور اس میں اس کی آنکھ کی پلک کٹ گئی. اب آنکھ تو کھلی رہے گی، بڑا مسئلہ ہو گیا. آپریشن کروایا مگر کچھ کام ہوا نہیں. خیر، یہ پلک کا کتنا بڑا کام ہے، ہم نے سوچا نہیں کبھی اس کو. اب اس کا ٹھیک ٹھاک ہو گیا، یہ گھومنے پھرنے لگا تو دھول مٹی وغیرہ آ کر اس کو لگنے لگی، پریشانی ہوئی کہ اب کہ بھائی اس کی تو آنکھ کو صاف کرنا پڑے گا، کہ کیسے کریں گے. ڈاکٹر کے پاس گیا، ڈاکٹر نے بتایا کہ بھائی اب اس کا تو کچھ ہے نہیں، مگر آپ ایک ٹوال رکھو ساتھ میں، اس سے ذرا صاف کر لیا کرو. अब इसने साफ करना शुरू किया एंड बार 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 लगाना शुरू किया तो आंख सुर्ख होने लगी। फिर गया उसके पास, ये तो सुर्ख हो रही है क्योंकि बार बार रगड़ने की वजह से घिसता है। डॉक्टर ने कहा कि इसको भिगो कर रखो आप। भिगोवा हुआ एक रुमाल अपने पास रखो और जब जरूरत पड़े तो भिगो हुए रुमाल से साफ करो। अब उसने भिगोए हुए रुमाल से साफ करना शुरू किया तो ये पानी चमड़ी पर असर करना शुरू किया, फुंसियां निकली, ये निकला वो निकला। डॉक्टर के पास गया कि अब कि भाई अब तो कोई इलाज नहीं है, पूरी बॉडी में। अभी हम पूरी बॉडी की बात नहीं कर रहे हैं, आंख के ऊपर सिर्फ जो पलक है उसकी बात कर रहे हैं। दुनिया के डॉक्टर आजीज हो गए कि भाई अब तो कुछ नहीं हो सकता और अल्लाह पाक ने ये हमें दी है। फिर इसके आंख को देखे तो अभी जहां अंधेरा और काला होता है वहां दिखता नहीं है, अंधेरा और काला होता है वहां दिखता नहीं है। अल्लाह पाक ने देखो कितनी बड़ी कुदरत अल्लाह पाक की कि आंख के अंदर जो कीकी है जिसको कीकी कहते हैं वो काली है और उसी में रोशनी है। रोशनी आंख में दो हिस्से हैं, एक सफेद हिस्सा है और एक काला हिस्सा है। तो दिखता किससे है? वो काले हिस्से से दिखता है। हालांकि भाई काला अंधेरा होता है। तो ऐसी कीमती कीमती चीजें अल्लाह पाक ने क्या सिर्फ दुनिया कमाने के लिए दी है हमें कि भाई अच्छे खाने खाएंगे, अच्छे कपड़े पहनेंगे, अच्छे बंगले बनाएंगे, अच्छी कारें खरीदेंगे, इसके लिए दिए कि नहीं? अंतुम खुलिकतुम लिल आखिर, कि तुम्हें अल्लाह पाक ने आखिरत के लिए बनाया है। वमा खलकतुल जिन्न वल इंस इल्ला लियअबुदून, कि इंसानों की और जिन्नातों की पैदाइश ही अल्लाह की इबादत के लिए है। और मुफस्सरीन ने लियअबुदून की तफसीर लियअरिफून से की है कि हम अल्लाह को पहचाने, नहीं पहचानेंगे तो इबादत कैसे करेंगे। जिसको पहचानते हैं उसके गुण गाते हैं कि भाई ये बड़ा है, यहां से मिलता है तो उसके गुण गाते हैं। तो भाई हम अल्लाह को नहीं पहचानेंगे तो उसके गुण कैसे गाएंगे हम। इसलिए हमारे यहां दावत तबलीग की मुबारक मेहनत में भाइयों दोस्त बुजुर्गों अपनी आखिरत बनाने के लिए बुनियादी चीजों कहा कि भाई अपने दिल का यकीन सही हो जावे। लियअरिफून, हम हमारे रब को पहचाने। कितनी बड़ी कुदरत वाला, कितने बड़ी ताकत वाला, उसी के कब्जे कुदरत में है सारी चीजें। कभी यूं कहते हैं रब्बुल मशरिक के भाई मशरिक का रब, कभी कहते हैं रब्बुल मशरिकैन के दो मशरिकों का रब, कभी कहते हैं रब्बुल मशारिक वल मगारिब कि कायनात हैं के चारों तरफ का, ऊपर का, नीचे का, दाएं का, सब का मालिक अल्लाह है। करने वाला वही है। ये तो हमारे खोटे खोटे दावे हैं, हम गलत दावे करते हैं। दुनिया का सारी इंसानियत के दावे हैं। जो घर का मालिक है उसका दावा यूं है कि मैं घर में चलाता हूं। सोसाइटी मोहल्ले में एक कमेटी बनती है, उसका एक प्रमुख सदर तय किया जाता है, वो यूं समझता है कि सोसाइटी को और इसको मैं चलाता हूं। फिर इसी तरीके से पंचायत और शहर हो तो फिर नगर पालिका, आगे बढ़ते जाओ एंड फिर मुल्क आवेगा, यानी कि वे मुल्क के सदर है, वजीर आजम है, वो यूं समझते हैं कि मैं चला रहा हूं। वे चला कौन रहा है? चलाता अल्लाह है, चलाता अल्लाह है। जैसे ये बाप यूं कहता है कि बच्चे की परवरिश मैं करता हूं। अच्छा भाई क्या करते हो आप? कि दुकान पर जाता हूं, नौकरी जाता हूं, खेत में जाता हूं, माल कमा कर लाता हूं, रोजी के असबाब पैदा करता हूं, बच्चे को खिलाता हूं, बीवी पकाती और खिलाती है। अच्छा आप परवरिश करते हैं भाई, इसके इस रोटी में से या बिस्किट में से या चावल में से जो आपने उसको खिलाया उसमें से आंख की रोशनी कौन बनाता है? आप बनाते हैं? इस रोटी में से कान में सुनने की ताकत कौन पैदा करता है? अच्छा हाँ, ये आपका 2 साल का बेटा है, बेटी है, आपने तो रोटी खिला दी और फिर आप कुछ नहीं कर सकते हैं। अब ये रोटी से और इस चावल से और इस खाने से उसकी हड्डी को रोजाना कितना बढ़ाना है? हड्डी बढ़ेगी तो गोश्त भी उसका ऊपर का बढ़ाना पड़ेगा, उसकी मिकदार से गोश्त बढ़ेगा तो उसके ऊपर की जो जाहिरी चमड़ी है उसको बढ़ाना पड़ेगा। वे कौन करता है? ये बाप कर सकता है? ये मां कर सकती है? ये हमारे बस का नहीं है। पालने वाला तो यूं कहा कि अल्लाह है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, जो सारे जहानों का पालने वाला है। ये दिल में बिठाना है भाइयों दोस्तों, ये मेरी बात है, आप सुन रहे हैं, आपके कानों में कलिमात आ रहे हैं। हमारे मियाँ जी थे, यूं कहते थे कि भाई हमने जो कलमा पढ़ा है ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, तो ये जुबान से निकलता है तो इसको क्या कहते हैं? कलिमा, शब्द। गुजराती में इसको शब्द कहेंगे, तो भाई शब्द है, ईमान के शब्द है ये। जैसे हम जमातों में निकलते हैं तो कहते हैं कि भाई ईमान के बोल सही हो जावे, शब्द सही हो जावे, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, तो ये तो बोल है, शब्द है। अगर इस कलिमे को ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को किसी कागज पर या किसी मतलब पत्थर पर इस पर लिख दिया जावे तो इसको क्या कहेंगे? इसको तख्ती कहेंगे, तख्ता कहेंगे, कि भाई लिखा हुआ है। और कहते हैं कि ये ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये दिल में उतर जावे तो इसको यकीन और ईमान कहते हैं, वरना जुबान से निकले हुए तो बोल हैं, लिखे हुए कलिमात हैं और हम भाई तख्ते हैं, और अगर दिल में आ जावे ऐने तो इसको ईमान और यकीन कहते हैं। हमारी ये मेहनत जो भाइयों दोस्तों बुजुर्गों है वो इसी की है कि हमारे दिल का अंदर का विजदान सही हो जावे, और ये अपनी आखिरत बनाने के लिए और दुनिया की जिंदगी को संवारने के लिए बहुत जरूरी है। ये अल्लाह ने भाइयों दोस्तों हमें ये दिया है कि वे आखिरत कैसे बनाओगे, दुनिया अपनी कैसे बनाओगे, कि सबसे पहले दिल का विजदान सही हो जावे। अल्लाह हमें माफ फरमावे। आजकल हम नमाज पढ़ते हैं, दीन के ऊपर चलते हैं, कुछ आमाल करते हैं तो वो यूं समझते हैं कि भाई ये तो आखिरत के लिए है, भाई नमाज पढ़ी तो आखिरत बनेगी। नहीं, जितनी आखिरत बनती है इस एतबार से दुनिया भी बनती है, दुनिया का बनना भी इन्हीं आमाल के ऊपर है। ईमान और आमाल नहीं है तो दुनिया बिगड़ जाती है। असबाब का होना, चीजों का होना, और भाइयों दोस्तों को माल और असबाब का, ये दुनिया नहीं है कि वे बन गई दुनिया की जिंदगी इससे। नहीं, देखो दुनिया में है ना, खुदकुशी करने वाले, आपघात करने वाले बड़े बड़े लोग होते हैं कि भाई आपके पास तो कारें हैं, आपके पास तो बैंक बैलेंस है, आपके पास तो बहुत बड़ा बंगला है रहने के लिए, आपके घरों में तो नौकर खाने पकाते हैं, फिर क्या हुआ कि अंदर बना हुआ नहीं है। इसलिए भाई और दोस्त को हमारी ये दावत तबलीग की मुबारक मेहनत जो है इसी की है कि भाई इसमें निकलकर मेहनत करके अपने ईमान को बनाया जावे, एक अल्लाह से हम जुड़ जावे, अल्लाह से हम جڑ جاوے. دیکھو اللہ ہمیں معاف فرماوے, ہم نمازیں پڑھتے ہیں, قرآن کی تلاوت کرتے ہیں, اور بھائی جماعتوں میں جاتے ہیں, 3 دن لگاتے ہیں, 40 دن لگاتے ہیں, 4 مہینے لگاتے ہیں, اور بھائی تسبیحات پڑھتے ہیں اور بھی دینی کام کرتے ہیں. سالہ سال ہو گئے مگر ابھی دل کا وجدان بدلا نہیں ہے, اندر بدلا نہیں ہے. صحابی آئے, ایک آدمی آیا, اللہ کے رسول صلی اللہ علیہ وسلم سفر میں تھے, انہوں نے اسلام کو پسند کیا, دین کو پسند کیا, نبی صلی اللہ علیہ وسلم سے بات چیت ہوئی, انہوں نے کلمہ پڑھا نبی صلی اللہ علیہ وسلم کے ہاتھ پر. کلمہ پڑھا, بھائی اب میرا کیا کام ہے؟ کہ بھائی ہاں کام چل رہا ہے, آپ شریک ہو جاؤ. شریک ہو گئے اور شہید ہو گئے. کہ اندر کلمہ پڑھنے کے ساتھ ہی یہ یقین بن گیا کہ کرنے والا تو اللہ ہے, میرے بیوی بچوں کو کون پالے گا؟ کہ اللہ پالے گا, تو جا کر شہید ہو گئے. اور ہم 10 سال سے, 20 سال سے, 25 سال سے, 30 سال سے, 40 سال سے نمازیں پڑھتے ہیں, جماعتوں میں جاتے ہیں, مگر اندر دل کا وجدان ابھی بنا نہیں ہے. سمجھتے ہیں آپ؟ جیسے ایک نوجوان لڑکا تھا, وہ کسی کارخانے میں کام کرتا تھا, اچھی نوکری تھی اس کی, سیٹ بھی اچھا تھا, کام چل رہا تھا. ماں نے ایک دن کہا, چھٹی تھی تو ماں نے کہا کہ بیٹا بہت دن ہو گئے اب خالہ کے وہاں نہیں گئے, ایک دن خالہ کے وہاں بھی ہو آیا ہو. اس نے کہا کہ ٹھیک ہے امی آج چھٹی ہے, میں خالہ کے گھر جاتا ہوں. خالہ کے گھر گیا, خالہ نے بہت آؤ بھگت کی, اور پھر جب بیٹھے تو خالہ نے کہا کہ بیٹا تیرا تو الحمدللہ اچھا دھندا ہو گیا ہے, نوکری اچھی لگ گئی ہے, تو کماتا ہو گیا. یہ ہمارا عبداللہ جو ہے اس نے کالج بھی کی, یہ بھی کیا, وہ بھی کیا, مگر ابھی کوئی دھندا نہیں ہے, بیکار ہے. تو شہر میں رہتا ہے, ذرا کوئی نوکری ہو تو دیکھ لینا. تو اس نوجوان نے کہا کہ خالہ جان آپ فکر نہ کریں, آج تو ہماری چھٹی ہے, کل اس کو بھیج دے میں آپ ہماری فیکٹری پر, میں سیٹھ سے بات کر لوں گا, میں سیٹھ سے بات کر لوں گا اور اس کا سیٹنگ ہو جائے گا. اب یہ نوجوان 5 سال سے فیکٹری میں کام کرتا ہے, اس کی امانت داری, اس کی سچائی اور کام کی اس کی دھن اور کام کی اس کی لگن کو دیکھ کر سیٹھ کے ساتھ اس کا ایسا تعلق بن گیا, ایسا جوڑ بیٹھ گیا کہ اس کو اتنا یقین ہے کہ میں سیٹھ کو کہوں گا کہ بھائی اس کو ملازمت میں رکھنا ہے, تو سیٹھ رکھ لیں گے. ہم نے 10 سال نماز پڑھی, 25 سال نماز پڑھی, 50 سال سے نماز پڑھتے ہیں, قرآن کی تلاوت کرتے ہیں, 10 سال سے 3 دن لگاتے ہیں, 15 سال سے ہم چلے میں جاتے ہیں, ہمارا ایسا تعلق بنا؟ گھر والوں نے ہم کو یوں کہا ہے نا کہ دیکھو آج تو بیٹا بہت بیمار ہے, کہ فکر مت کرو, سیٹھ سے میں کہہ دیتا ہوں, 2 رکعت نماز پڑھ کر میں اوپر والے سیٹھ سے کہہ دیتا ہوں, شفا ہو جاوے گی. بنا ہے ایسا تعلق؟ ہم نے بھائیو دوست بزرگوں ابھی ہمارے رب کو پہچانا ہی نہیں. ہمارے حاجی صاحب تھے, وہ یوں کہتے تھے کہ اللہ سے ایسا مانگو جیسے بچہ مانگتا ہے. بچہ ماں باپ سے مانگتا ہے, کیسے مانگتا ہے؟ لپٹ کر, رو رو کر مانگتا ہے. مگر ہمارا بھی اللہ کے ساتھ تعلق بنا نہیں, اس لیے وہ درد اور وہ فکر اور وہ چیزیں پیدا نہیں ہوتی ہے. وہ چھوٹے سا 5 سال کا بچہ ہے, اس کو پتا ہے کہ میری ضرورت جو ہے میری ماں پوری کرے گی, میرا باپ پوری کرے گا. اب اس کو بخار ہے, کھانسی ہو رہی ہے, ناک بہہ رہا ہے, سردی ہو گئی ہے, اور محلے میں آئس کریم والا آیا, بیل بجایا اس نے, ٹن 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 ٹن, سمجھ جاتے ہیں بچے کہ آئس کریم والا آ گیا. तो वो कहां जाता है, बच्चा कहां जाता है? आइसक्रीम की लारी पर जाता है कि मां के पास जाता है? कहां जाता है? हम अल्लाह हमें माफ फरमाए, छोटा सा बच्चा अच्छी तरीके से समझता है कि यहां मिलने वाला नहीं है, दुकान से, कारोबार से और खेतों से मुलाजम, वहां दौड़ने की जरूरत नहीं है, जो देने वाला रब है उसके पास जाने का है। तो वहां गया और वो बोलता कम है, बोलता कम है और रोता ज्यादा है कि अम्मी एक रुपया, बेटा तुझे सर्दी हो गई है, बुखार हो गया है, यानी फिर डराती है मां, डराती है कि जो तू आइसक्रीम खाएगा ना तो फिर डॉक्टर के पास ले जाकर तुझे सुई लगाएंगे, इंजेक्शन लगाना पड़ेगा, इंजेक्शन से बच्चे डरते हैं, तो डराती है मां। फिर भी वो अम्मी अम्मी एक रुपया, अम्मी एक रुपया, कि बेटा देख तेरे अब्बा आएंगे ना तो फिर तुझे बाजार ले जाएंगे और तुझे गाड़ी दिलाएंगे, कि अम्मी अम्मी, कि बेटा देख तुझे जूते लाएंगे, चप्पल लाएंगे अच्छे, कि अम्मी। तो हमारे हाजी साहब यूं कहते थे कि बच्चे की तरह मांगे अल्लाह से, मांगना सीखें बच्चों से। अब हमारा ताल्लुक बना नहीं है, बच्चे को तो पता है कि यहीं से मिलने वाला है, इसे वो एक ही दरवाजे पर खड़ा रहता है, मां धमकाती है, फिर पहले डराती है फिर धमकाती है फिर मारती भी है कभी, एक आध थप्पड़ कि तुझे सर्दी हो गई है तो आइसक्रीम खाएगा तो बबाल खड़ी हो जाएगी, अम्मी। आखिर मां यूं कहती है कि ले जा फिर, दो गोली ज्यादा खिलाऊंगी तुझे डॉक्टर के वहां से लाकर, दे देती है मां। तो बोलो मां ज्यादा तरस खाने वाली है, रहम करने वाली है या अल्लाह? मगर मेरा आपका ताल्लुक उससे बना नहीं, इसलिए हम आइसक्रीम की लारी की तरफ ज्यादा दौड़ते हैं और अल्लाह की तरफ नहीं आते। भाई कहां आना चाहिए? अल्लाह जल्ला शानहु कहते हैं, या इबन आदम ला तखफ मिन ज़ीकिल ऐश, ए आदम के बेटे, जीवन की, जिंदगी की, मईशत की, रिस्क की तंगी से तू मत घबरा, तुझे घबराने की जरूरत नहीं है। क्यों क्यों? अल्लाह पाक कहते हैं खजाइनी मलआन, कि मेरे खजाने भरपूर हैं, लेने वाले थक जाएंगे, मेरा खजाना पूरा नहीं होगा। सारी इंसानियत को, सारी मखलूकात को अल्लाह पाक इनकी मांगों की तरह सब कुछ दे देवे, जितनी मांग है उनकी सब दे देवे, एंड फिर भी यूं कहते हैं कि दरिया के अंदर एक सुई यूं डाले और सुई के नोक पर जितना पानी आता है इतना भी कम नहीं होगा अल्लाह के खजाने में से। सबको देने के बाद खजाइनी मलआन, मेरे खजाने पर मां दामत खजाइनी, जब तक मेरे खजाने भरपूर है तुझे डरने की जरूरत नहीं है, सबको देगा, सबको देगा। मगर भाइयों दोस्त वो उसकी तरफ आना पड़ता है। ये हमारी दावत तबलीग की मुबारक मेहनत जो है ये इसीलिए है कि हम समझ जाएं कि हमारा रब कितना बड़ा है और हमें जो अहकाम दिए हैं इबादतों के, मामलात के, माशरत के और अखलाकियात के, इसके हम पाबंद बन जावें और ऐसे पाबंद बन जावें कि अल्लाह राजी हो जावे, हमारी नमाजें ऐसी होवे कि अल्लाह की रजामंदी मिल जावे, अल्लाह माफ फरमावे। हमने कलमे में पढ़ा तो सही ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, के हमारे नबी हजरत मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है। अल्लाह पाक कुरान में फरमाते हैं लकद कान फी रसूलिल्लाह उसवतुन हसनम, के तुम्हारी تمہارے لیے زندگی گزارنے کے لیے نبی کریم صلی اللہ علیہ وسلم کی زندگی بہترین نمونہ ہے. مگر نبی صلی اللہ علیہ وسلم کی سنتیں کتنی ہیں ہماری زندگی میں؟ کتنی سنتیں بھئی؟ ہم گھر میں رہتے ہیں تو نبی صلی اللہ علیہ وسلم کی کیا سنتیں ہیں؟ اچھا بھئی ہم نماز میں آئے مسجد میں تو نبی صلی اللہ علیہ وسلم کی کیا سنتیں ہیں؟ نماز پڑھتے ہیں تو نماز میں کیا سنتیں ہیں؟ اللہ ہمیں معاف فرماوے. ہماری تو ابھی عبادتیں بھی سنت طریقے پر نہیں ہیں. صحابہ کرام رضی اللہ عنہ اجمعین نے بھائیو دوستو بزرگوں محنت کر کے ان چیزوں کو حاصل کر لیا تھا. ایک ایک کی زندگی نمونہ تھی, ایک ایک کی زندگی نمونہ تھی. سی اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا اصحابی کالنجوم, صحابہ ستاروں کے مانند ہیں. فبأيهم اقتديتم اهتديتم, کہ ان میں سے کسی کی بھی تم اقتدا کرو گے تو تم کامیابی تک پہنچ جاؤ گے, راستہ مل جاوے گا, منزل مل جاوے گی تمہیں, ٹھکانے پر پہنچ جاؤ گے تم. کہ صحابہ اکرام رضی اللہ عنہ اجمعین نے نبی کریم صلی اللہ علیہ وسلم کی زندگی سے اپنی زندگی کو بنایا تھا. اسی لیے بھائیو دوست سنگو یوں کہا کہ ہماری یہ محنت ہے کہ اس کے اندر نکل کر یہ ساری چیزیں بتائی جاتی ہے. بھائی کھانے کے آداب, سونے کے آداب, ہماری نمازیں کیسے صحیح ہوگی, اس میں فرائض کیا ہیں, واجبات کیا ہیں, سنت کیا ہے, مستحبات کیا ہیں, یہ ایک دوسرے سے سیکھنا ہوتا ہے. رات کو مولانا کہتے تھے نا کہ بھائی ہمارے یہاں علم اور ذکر ہے, علم اور ذکر ہے. ہمارے یہاں کہتے ہیں کہ بھائی تعلیم ہوگی. تعلیم کا مطلب کیا ہے؟ کہ بھائی سیکھنا سکھانا ہوئے سیکھنا. اس لیے کتاب پڑھنے والے کو بھی یوں کہتے ہیں کہ بھائی اس انداز سے پڑھو کہ سامنے والوں کی سمجھ میں آوے, اس انداز سے پڑھنا ہے. تو ان چیزوں کو سیکھنا, ایک ایک سنت اور ایک ایک ادب کتنا بڑا قیمتی ہوتا ہے اور وہ زندگیوں پر کتنا اثر کرتا ہے. آج بھائی اور دوست بھی کو دنیا میں جتنی مصیبتیں, پریشانیاں اور الجھنیں جو نظر آتی ہیں, یہ اہم بھائی اور دوست بھی کو ہمارے اعمال کی کمائی ہے. ہم سوچتے نہیں ہیں کہ بھائی یہ پریشانی کیوں آئی, یہ مصیبت کیوں آئی, یہ آزمائش کیوں آئی. کہ بھائی ہماری ہم سے کوئی کوتاہی ہو گئی, کوئی کمی ہو گئی اور عبادت میں نقص آ گیا, جس کی وجہ سے ہماری زندگی پر, ہمارے مال پر, ہمارے کاروبار پر اور ہماری صحت پر اس کا اثر پڑ رہا ہے. کہ اعمال کا اثر ہے یہ, کہ بھائی اچھی زندگی بن رہی ہے نہیں تو یہ اچھے اعمال کا نتیجہ ہو رہا ہے. تو اعمال کو صحیح بنانا, نماز بھائی نماز وہ نماز ہو جاوے جو نبی کریم صلی اللہ علیہ وسلم کی نماز تھی. ہاں تو ہم دیکھیں ہماری نماز کیسی ہوتی ہے, دوڑے دوڑے آتے ہیں آخری وقت میں, وضو خانے میں لائن ہوتی ہے اور فٹافٹ وضو کیا اور ہم پھر شریک ہو گئے اور فٹافٹ پھر ہم بھاگے. ہر فرض نماز کے بعد ایک مقبول دعا ہے, ایک دعا اللہ پاک قبول فرماتے ہیں. مگر نماز جیسے ہی پوری ہوتی ہے ایسے بھاگتے ہیں ہم. تو مقبول دعا وہ رہ جاتی ہے, مقبول دعا رہ جاتی ہے, سنتیں رہ جاتی ہیں. تو بھائی اور دوست بزرگو اپنی عبادتوں کو نبی والی عبادتیں بنانا, نماز وہ ہو جاوے جو نبی صلی اللہ علیہ وسلم نے بتائی ہے. کہ کیا کہا نبی صلی اللہ علیہ وسلم نے؟ فرمایا سلو کما رأیتمنی اصلی, نماز ایسی پڑھو جیسے مجھے پڑھتا ہوا دیکھتے ہو. اب ہم سوچیں بھائی ہماری نماز کیسی ہے؟ نبی صلی اللہ علیہ وسلم کی نماز کا اور ہماری نماز کا کوئی جوڑ بیٹھتا ہے؟ بھائی نبی والی نماز کیسی تھی اور ہماری نماز کیسی ہے؟ نبی والے روزے کیسے تھے اور ہمارے روزے کیسے ہیں؟ نبی والا حج کیسا تھا اور ہمارا حج کیسا ہے؟ نبی والا عمرہ کیسا تھا اور ہمارا عمرہ کیسا ہے؟ نبی صلی اللہ علیہ وسلم کا صدقہ خیرات کرنا کیسا تھا اور ہمارا کیسا ہے؟ ہم کیسے تلاوت کرتے ہیں, ہم کیسے ذکر کرتے ہیں, ہم کیسے معاملات اور معاشرت کرتے ہیں؟ کہ بھئی اس کو سیکھنا اور اپنی زندگی میں لانا. اللہ ہمیں معاف فرماوے, ہم سنتے بہت زیادہ ہیں اور کرتے بہت کم ہیں. صحابہ سنتے کم تھے اور کرتے تھے زیادہ. نبی صلی اللہ علیہ وسلم بیان نہیں فرماتے تھے, ہمارا بیان ہو رہا ہے, رات کو بیان ہو. نبی صلی اللہ علیہ وسلم تو موقع پر بتا دیتے تھے کہ بھئی یہ کرو. یعنی کہا کہ بھئی سلام کرو, افسس سلام, سلام کا حکم دیا. بس اب ہم پورے معاشرے میں سلام پھیل گیا, یہاں تک کہ عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ بازار جاتے, ایک صحابی ہیں ان کو کہتے کہ چلو پہ بازار جاتے ہیں. وہ صحابی سمجھے کہ کچھ کام ہوگا, ان کو کچھ خریدنا ہوگا, تو لے جاتے ہیں مجھے. گئے بازار میں چکر لگا کر واپس آ گئے. دوسرے دن پھر کہا کہ چلو بازار جا کر آتے ہیں. کہا کہ حضرت نہ آپ کوئی خریداری کرتے ہیں, نہ ہم کوئی ہم باؤ معلوم کرتے ہیں, نہ کسی بیپاری کے ساتھ بیٹھتے ہیں آپ, نہ کچھ لیتے ہیں, نہ کچھ خریدتے ہیں, نہ کچھ بیچتے ہیں, بازار جا کے کیا کریں گے؟ تو صحابی ذرا موٹے پیٹ کے تھے, پیٹ ان کا ذرا ہم بڑا تھا. تو ان سے کہا پیٹو, عبداللہ ابن عباس نے ان سے کہا او پیٹو میں تو بازار میں سلام کرنے کے لیے جاتا ہوں. نبی صلی اللہ علیہ وسلم کا حکم ہے کہ بھائی سلام کرو, اس لیے جاتا ہوں میں. تو بھائیو دوست بزرگو, نبی والے اعمال بنانے, یعنی تجارت, جیسے ہم تجارت کرتے ہیں, سب کہتے ہیں کہ بھائی تجارت کرنا بہت ضروری ہے. فرائض کے بعد, فرائض ادا کرنے کے بعد ایک فرض تجارت کرنا بھی ہے, رزق حاصل کرنا بھی ہے, حلال رزق حاصل کرنا بھی, یہ بھی فریضہ ہے, یوں کہتے ہیں سب. مگر فرائض کو تو اڑا دیتے ہیں, فرائض کو اس کو اڑا دیتے ہیں اور رزق کو باقی رکھا ہے, وہ فریضہ سمجھ لیا ہے. تو کیسے کرنا ہے؟ دیکھو ایک صحابی ہیں, دکان لے کر بیٹھے ہیں بازار میں. ایک آدمی آیا, شام کا وقت تھا, بھائی مجھے جو لینے ہیں. وہ جو بیچتے تھے, اناج کے بیپاری تھے. جو دکھائے کہ برابر ہے, کوالٹی برابر ہے, باؤ ہاں کہ یہ باؤ ہے, یہ باؤ بھی مناسب ہے, مجھے دے دو. تو انہوں نے کہا کہ بھائی ٹھہرو, کہ بھائی کیا ہے؟ کہ دیکھو وہ سامنے ایک دکان ہے, میرے پاس جو کی جو کوالٹی ہے وہی کوالٹی آپ کو وہاں ملے گی, اور میرا جو دام اور بھاؤ ہے وہی وہاں پر بھی دام ہے, آپ وہاں سے خرید لو. کہ میں صبح سے یہاں آیا ہوں, وہ بھی صبح سے آیا ہے, اللہ پاک نے میری آج کی روزی کا, میری بیوی کی, بچوں کی روزی کا انتظام کر دیا ہے, مگر اس کی دکان پر کوئی گراہک نہیں گیا ہے, اس کی دکان پر کوئی گراہک نہیں گیا, اس لیے آپ وہاں سے خرید لو. اور ہمارا کیا ہے؟ دوسرے کی دکان پر گراہک چڑھتا ہو, بھائی ادھر ادھر. ہماری کپڑے کی دکان تھی اور آس پاس میں کسی نے کپڑے کی دکان کھولی, تو پھر اور یہ صحابی گراہک کو وہاں بیچتے. وہ گیا اور وہاں سے اس نے جو خریدے, واپس آیا کہ بھائی اب کیا ہے؟ کہ جو تو میں نے وہاں سے خرید لیے ہیں, ایمان آپ سے خریدنا ہے. بتاؤ بھائیو دوست بزرگو, अगर मुसलमान ऐसे ताजिर बन जावे, ऐसे ताजिर बन जावे, बलसाड में, वापी में, सब ऐसे ताजिर, सच्चे अमानतदार ताजिर बन जावे, तो भाइयों दोस्त बुजुर्गो, दीन कितना फैलेगा। मुसलमान ताजिर और धोखा देवे हो ही नहीं सकता, मुसलमान ताजिर और झूठ बोले हो ही नहीं सकता है। उसका तो यकीन है अल्लाह की जात पर कि मेरी रोजी का मालिक वो है, वो पहुंचाएगा मुझे किसी भी तरह से। हजरत अब्दुल रहमान रजी अल्लाह तआला नो बड़े ताजिर थे, बड़े मालदार आदमी, मस्जिद में थे। सहाबा इकराम रजी अल्लाह नो, मस्जिद नबवी का एक माहौल था। अल्लाह करे कि हमारी मस्जिदों का ये माहौल बन जावे। इस मुबारक महीने से ये चाहा जा रहा है कि भाई दावत दी जा रही हो, तालीम के हलके कायम हो, और जिक्र दुआ के साथ ही बैठे हुए हों, और हम भाई खिदमत हो रही हो। ये तीन अहम अमल है मस्जिद नबी की, दावत, तालीम और खिदमत। तो हलके में बैठे हुए थे, इस्तिंजे की हाजत हुई। कहा कि भाई मैं इस्तिंजा करके आता हूं। जा रहे थे, मिला भाई शक्कर खरीदोगे कि भाई क्या रेट की है, कि ये रेट ठीक है, चलो हमने खरीदी। आगे गए, भाई घोड़ा खरीदोगे आप, कहा खरीदेंगे, कितने का, कि इतने का, ठीक है। गए हैं इस्तिंजा करके, वापस आए, एक मिला कि हजरत ये घोड़ा बेचने का है, कहाँ बेचने का है, कितने का, कि इतने का। लो भाई मैं खरीद रहा हूं, भैया शक्कर बेचने की, कहाँ बेचने की है, कितने में, कि इतने में, कि लो भाई। आ गए फिर मस्जिद में। कितना आसान रिस्क है, जिम्मेदारी अल्लाह की है रिस्क पहुंचाने की। इस्तिंजा करने जावे मुसलमान बंदा मस्जिद से, दावत के तालीम के काम में से निकलकर और रोजी मिल जावे। और हमारे तो व्यापारी क्या कहते हैं, हमारे व्यापारी क्या कहते हैं कि अभी तो खाने की भी फुर्सत नहीं है, पेशाब पानी करने जाने की भी फुर्सत नहीं है, और बात तो अल्लाह माफ फरमाए कि मरवानी भी फुर्सत नहीं है, तारी एटलो धंधो छे। मगर इतना कमाने के बाद भी फिर हाँ, वही तंगियां, वही सुकून नहीं है जिंदगियों में, वो राहत नहीं है, वो आफियत नहीं है जिंदगियों के अंदर। भाई क्यों, कि दीन नहीं है, दीन नहीं है, दीन नहीं है, तो फिर ये चीजें नहीं आएगी। ये चीजें राहत, आफियत, सुकून, और हाँ भाई सेहत, तंदुरुस्ती, ये सारी चीजें हैं, कि ये सारी चीजें भाइयों दोस्तों बुजुर्गो दीन से आती है। दीन बरकतें लाता है, दीन रहमतें खींच लाता है, दीन आफियतें खींच कर लाता है। जैसे साहबे हजरत उमर रजी अल्लाह तआला नो कितने बड़े मुल्क के मालिक, कितने बड़े मुल्क के मालिक, कि भाई हम पूरी दुनिया में फैले हुए हैं और मुसलमान फतेह करते ही चले जा रहे हैं। अब इसको, इनको तो कितना टेंशन होवे घर चलाने में। सब कहते हैं ना कि तुमको क्या पता चले मौल साहब, घर चलाने में बहुत टेंशन होता है, तो इतना बड़ा मुल्क चलाने के लिए कितना टेंशन होवे। नहीं, टेंशन नहीं है, क्योंकि दीन है। इसलिए दरख्त देखा और साया था, तो एक पत्थर का टुकड़ा रखा और वहीं लेट गए और सो गए। हमारे मिनिस्टरों को एसी रूम में भी नींद नहीं आती है, हमारे सेठों को नरम गद्दों पर भी नींद नहीं आती है, और इतनी बड़ी ममलिकत का मालिक यानी जमीन पर, मिट्टी पर ऐसे ही लेटा हुआ है कि भाई क्या था, कि दीन जिंदगी में था, दीन जिंदगी में था। तो मैं कह रहा था कि उसने कहा कि भाई मैंने जौ तो वहां से खरीद लिए हैं, अब ईमान आपसे खरीदना है। बोलो है ऐसा कोई ताजिर, ऐसा कोई ताजिर है? मुसलमान तो सब हैं, नाम के मुसलमान तो सब हैं, मगर असली मुसलमान, हकीकी मुसलमान वो कहां है, वो कहां है? فارسی میں ایک کہوت ہے تقوی در کتاب، تقوی در کتاب و متقیاں در گور، کہ تقوی کہاں ہے مسلمان، اسلام کہاں ہے کہ کتابوں میں ہے، کتابوں میں، قرآن میں، حدیث میں اسلام ہے، اور اس مسلمان کہاں ہے کہ مسلمان تو قبروں میں جا کر سو گئے، اب تقوی والے کہاں رہے، اب وہ حقیقی مسلمان کہاں رہے؟ دوسروں کا تو ٹھیک ہے بھائیو دوست بزرگو، دوسروں کے حق کو ادا کرنا تو ٹھیک ہے، اینڈ آج کل بھائیو دوست بزرگو بھائی بھائی کا حق ادا نہیں کرتا، بیٹا باپ کا حق ادا نہیں کرتا ہے، ماں کا حق ادا نہیں کرتا ہے، بولے اس اسلام پر کیسے اللہ کی مدد آئے گی، اس اسلام پر کیسے اللہ کی مدد آئے گی؟ ایک حدیث میں آتا ہے کہ آدمی جب جھوٹ بولتا ہے، آدمی جب جھوٹ بولتا ہے، ہمارے معاشرے میں جھوٹ کتنا ہے، ہر گھر میں، ہر دکان میں، پورے بازار میں، پورے محلے میں، پوری سوسائٹی میں، سب جگہ پر جھوٹ ہی جھوٹ ہے، تو حدیث میں آتا ہے کہ جب آدمی جھوٹ بولتا ہے تو رحمت کا فرشتہ اس سے ایک میل دور یعنی 1.5 کلومیٹر دور چلا جاتا ہے، کتنا دور چلا جاتا ہے بھائی 1.5 کلومیٹر، بولے ہمارے گھروں میں رحمت کا فرشتہ، کیونکہ جھوٹ بچہ جھوٹ بولتا ہے، پھر تھوڑی دیر کے بعد ماں جھوٹ بولتی ہے، پھر تھوڑی دیر کے بعد بہن جھوٹ بولتی ہے، پھر بھائی جھوٹ بولتا ہے، پھر باپ جھوٹ بولتا ہے، تو جھوٹ ہی جھوٹ چل رہا ہے، وہ رحمت کے فرشتے کو تو آنے ہی نہیں دیتے، اب ہم تلاش کر رہے ہیں کہ بھائی ہمارے گھروں میں رحمت آ جائے، کہاں سے آئے گی، ہمارے گھروں میں رحمتیں آئے تو کہاں سے آئے گی، جھوٹ بول کر ہم نے فرشتے کو تو بگا دیا ہے، وہ تو ہم سے 1.5 کلومیٹر دور ہے، بھائی اور دوست بزرگو اپنی معاشرت کو اور اپنے اہم بھائی اور دوست بزرگو معاملات کو یہ صحیح کرنا، ہماری یہاں تو بھائی اور دوست بزرگو اخلاق بتائے، نبی کریم صلی اللہ علیہ وسلم نے اخلاق بتائے، دشمن آ گیا نبی صلی اللہ علیہ وسلم آرام فرما رہے ہیں اور تلوار نبی صلی اللہ علیہ وسلم کی درخت پر لٹکائی ہوئی تھی، وہ اٹھائی اس نے میان سے نکالی، نبی صلی اللہ علیہ وسلم کی آنکھ کھلی اور کہا، اس نے دشمن نے یوں کہا، بتاؤ محمد اب تمہیں کون بچائے گا میری تلوار سے، بولو ہم کو کوئی ایسا کہوے تو پھر ہمارا جو قابو ہو جاوے تو پھر کیا ہوئے، تو نبی صلی اللہ علیہ وسلم نے بڑے اطمینان کے ساتھ، گھبرانے کا نہیں، حالات مصیبتیں پریشانیاں آ جاوے نا، تلوار لٹکا دے میں نے سامنے کا، گھبرانے کا نہیں کہ میرا رب بہت بڑا ہے، کہ بچائے گا کون، کہ اللہ، بس اللہ کہنا تھا کہ دشمن تھر تھر کانپنے لگا، اس کے ہاتھ سے تلوار چھٹ گئی، گر گئی، نبی صلی اللہ علیہ وسلم نے تلوار ہاتھ میں اٹھائی، اب وہ دشمن کہنے لگا کہ آپ بہترین تلوار اٹھانے والے ہیں، آپ تو قریشی ہیں، آپ تو نبی ہیں، آپ رحمت والے ہیں، آپ یہ ہیں وہ ہیں، آپ ایسا کرنے والے ہیں، نبی صلی اللہ علیہ وسلم نے اس کو معاف کر دیا، آج بھائی بھائی کو معاف کرنے کے لیے تیار نہیں ہے، بلکہ بھائی اور دوست بزرگو باز بیٹے ماں کو معاف کرنے کے لیے تیار نہیں ہے، بعض بیٹے باپ کو معاف کرنے کے لیے تیار نہیں ہے، کہ زندگیاں اتنی بگڑ گئی ہیں، زندگیاں اتنی، ہم دین سے بھائی اور دوست کو دور ہوتے چلے گئے، یہ جو جیون جو جی رہے ہیں ہم، اور یہ جو بھائی اور دوست کو ہمارا ہماری زندگی، یہ اسلامی زندگی ہے، یہ اسلامی زندگی ہے، اسلامی زندگی تو بھائی اور دوست بزرگو نبی کریم صلی اللہ علیہ وسلم نے محنت کر کے صحابہ کرام رضی اللہ عنہ اجمعین کی بنائی تھی، کہ مسجد میں قیدی کو لایا جاتا، قیدی اس کو ستون کے ساتھ باندھ دیا جاتا، وہ جیلیں تو تھی نہیں، تو باندھ دیا ایک دن دو دن تین دن اس نے دیکھا مسلمانوں کی زندگی کو تو اس نے کہا کہ بھئی مجھے کلمہ پڑھا دو, میں تو مسلمان ہونا چاہتا ہوں. بندہ ہوا ہے, قید میں ہے, مگر مسلمانوں کی زندگی کو دیکھ کر اسلام کی طرف مائل ہو رہا ہے. بتاؤ بھائی ہماری شادیوں سے اور بھائی ہماری تجارتوں سے, ہمارے ماں باپ بھائی بہن رشتے داروں کے ساتھ کے جو معاملات ہیں, اس کے ذریعے سے دین پھیل سکتا ہے؟ یہ کون سی زندگی جی جا رہی ہے؟ کہ نہ اللہ سے تعلق ہے, نہ نبی سے تعلق ہے, نہ قرآن سے تعلق ہے, نہ خدائی احکام کے ساتھ وابستگی ہے. کہ بھائی بھائیو دوست بزرگو, یوں کہا کہ اس زندگی کو بنانا پڑتا ہے, محنت کرنی پڑتی ہے, اور جہاں بھائیو دوست بزرگو لوگوں نے محنت کی وہ زندگیاں بننی شروع ہو گئی, وہاں بننی شروع ہو گئی. آج بھی بھائیو دوست بزرگو دعوت تبلیغ کی مبارک محنت میں لگنے کی وجہ سے بہت سارے انسانوں کی زندگیاں بن گئی. پہلے نافرمان تھے, اب فرما بردار بن گئے. پہلے ماں باپ کو ستاتے تھے, اب ماں باپ کے فرما بردار بن گئے, خدمت کرنے والے بن گئے. پہلے ڈکیتی کرتے تھے, لوٹ پھاٹ کرتے تھے, ایک دوسرے کا خون کر دیتے تھے, اب چار مہینے لگائے, چلے لگائے, زندگی بدل گئی. اب اللہ سے رو رو کر اپنی پچھلی زندگی کی معافی چاہ رہے ہیں. ہمارے سامنے کارگزاریاں بہت آتی رہتی, اس مبارک محنت میں چلنے کی وجہ کیوں کہ بھائیو دوست بھگو یہ اعمال نبوت ہے, یہ خدائی احکام ہیں, اور اسی سے زندگیاں بنتی ہیں. انسان انسان بن جاتا ہے, ورنہ بھائیو دوست بھگو ہنر سے اور تجارتوں سے, مال کمانے سے اور اچھے بنگلے بنانے سے, اچھے کپڑے پہننے سے انسان انسان نہیں بنتا ہے. اونچے عہدے حاصل کر لینے سے انسان انسان نہیں بنتا ہے. انسان کو انسان بنانے کے لیے بھائیو دوست بھگو یہ احکام ہے, یہ نبی والی محنت ہے کہ اس سے بنیں گے. اور زندگیاں بدلتی چلی جاوے گی. آج بھائیو دوست بھگو دنیا میں ہزاروں لاکھوں انسان تہجد گزار ہیں دعوت و تبلیغ کی مبارک محنت کی وجہ سے. لاکھوں علماء ہو گئے, حفاظ کرام ہو گئے. کہ بھائی زندگیاں بن رہی ہیں, زندگیاں بن رہی ہیں. اللہ ہمیں معاف فرماوے, ہم نے بھائیو دوست بزرگو ابھی تک دل پر لیا نہیں ہے. ہم ایک ملک میں گئے تو انہوں نے کہا کہ پرانوں کا جوڑ کرنے کا ہے, پرانوں کا جوڑ کرنے کا ہے. ٹھیک ہے بھائی, پرانوں کا جوڑ رکھا. اب سب پرانے آئے تو ہم نے ملنے جلنے سے پوچھا کہ بھائی آپ کا کتنا وقت لگا ہے؟ کہ بھائی دو چار مرتبہ, چار مہینے لگے ہوں گے اور اتنا اتنا وقت لگا ہوگا. تو کہا کہ نہیں, میرے تو تین دن لگے. تین دن لگانے والا پرانا؟ کہ ہاں, ہم نے دیکھا کہ ان کی زندگیوں کے صفات ایسے ہیں, تین دن لگائے اور زندگی بدل گئی. ایک بہن اللہ کے راستے میں نکلی تین دن کے لیے, پہلی مرتبہ. اس ملک میں جماعت تین دن کی مستورات کی نہیں نکلی, پہلی مرتبہ. ساتھیوں نے ہندوستان سے جماعت گئی تھی, محنت کی اور تین دن کی جماعت بنائی. اب واپس آئے تو تیسرے دن شام, چوتھے دن شام کو ان ساتھیوں کو بلایا جو جماعت میں گئے تھے, مردوں کو پوچھا بھائی کارگزاری کیا ہے تین دن کی. تو اس میں سے ایک ساتھی نے سنایا کہ میری بیوی, ہم تیسرے دن گھر گئے صبح میں, تو میں نہ دھو کر ناشتہ کر کے گھر سے نکلا تو میری بیوی نے مسلح بچھا دیا تھا, وہ اس پر بیٹھی ہوئی تھی اور رو رہی تھی. تو میں جب شام کو, رات کو ابھی میں گھر گیا مغرب کے بعد, تو وہ اسی مسلح پر بیٹھی رو رہی تھی. تو میں نے کہا کہ کیا ہے؟ कि सुबह से अब तक वो मुसल्ले पर बैठी रोती चली जा रही है, रोती चली जा रही। मैंने कहा कि क्या हुआ बेगम? कहा कि अब तक की जिंदगी बिल्कुल बेकार और बातिल हो गई मेरी। जिंदगी क्या है वो आज समझ में आया। तीन दिन में हमने बड़े बड़े इज्तिमा सुनते हैं, तीन दिन जाते हैं, हमारी यहां जमाते आती हैं उनको सुनते हैं, मगर जिंदगी एंड जिंदगी को बदलने का नाम नहीं है। तीन दिन में इंसान बन जाता है, जिंदगी बदल जाती है, ये कार्य नबूवत है। मगर भाइयों दोस्तों भी को अब तक हमने नीयत ही नहीं बनाई कि मैं एक सच्चा पक्का मुसलमान बन जाऊं, सच्चा पक्का मुसलमान में बन जाऊं। सहाबा इकराम रजी अल्लाह अजमैन ने एक सच्चा पक्का मुसलमान बनने की नीयत के साथ अपनी जिंदगी को लगाया भाइयों दोस्तों बुजुर्गो, और मेहनत करते रहे। अल्लाह पाक ने वो मकाम अता फरमा दिया कि दरिया के किनारे पर खड़े रहकर, दरिया के किनारे पर खड़े हैं, कश्तियां हैं नहीं और पार करना है, इसको पार करना है। वे क्या कहा हमारे मौलाना मोहम्मद उमर साहब पालनपुरी रहमतुल्लाह अलैह, यूं कहते थे दरिया के किनारे पर खड़े रहकर अमीर साहब ने यूं कहा, ये कतरा पूरे दरिया को यूं कह रहे, ये कतरा हमें दीन की मुबारक मेहनत से नहीं रोक सकता है। पूरा समंदर ठाठे मारता हुआ और कह रहे हैं कि ये कतरा, ये अंदर का कैसे बना भाई दोस्त? यूं कहा कि अंदर इतना बन गया है ना, यकीन इतना आ गया अल्लाह की जात का कि ये पूरा दरिया खुदा के सामने तो कतरे की भी हैसियत नहीं रखता है। तो उस सच्चे मोमिन ने यूं कहा कि ये कतरा हमें दीन की मुबारक मेहनत से रोक नहीं सकता है, हमें तो यानी कितनी छोटी छोटी चीजें रोक देती है। तीन दिन जाने से, गश्त करने से, चिल्ले में जाने से, चार महीने नमाज पढ़ने में आने में छोटी छोटी चीजें रोक देती कि अंदर का यकीन नहीं बना। मेहनत करके सहाबा ने बनाया था तो यूं कहा कि ये कतरा हमें दीन की मुबारक मेहनत करने से नहीं रोक सकता। और साथियों से यूं कहा कि चलो भाई चलो भाई, अमीर साहब कश्ती है नहीं, कैसे जाएंगे? चलो बस बिस्मिल्लाह बोल के अपने घोड़ों को डाला, पार कर गए। कितना यकीन होगा आप सोचें, हमने ये वाक्य तो आपने बार बार सुना होगा, बस जरा सोचें कितना यकीन होगा। पार करने के बाद साथियों से पूछते हैं कि भाई किसी का कोई नुकसान, कोई कमी, कोई परेशानी तो नहीं आई है? तो एक साहबी ने कहा कि मेरा एक कटोरा था, कटोरा पानी पीने के लिए, वुजू करने के लिए, वो गिर गया समंदर में। अमीर साहब, अच्छा आपका कटोरा समंदर ने ले लिया? तो साहबी ने समंदर के किनारे पर खड़े रहकर कहा कि भाई कटोरा वापस करो, कटोरा। तो कटोरा वापस आया, कैसे? अंदर का यकीन कि ये थोड़ा ले लेता है, हुक्म तो मेरे रब का चलता है। वो बुजुर्ग का भी वाक्य है कि दरिया के किनारे पर बैठकर अपने गोदड़ी सी रहे थे सुई से, मुल्क के बादशाह थे पहले। कहा कि हजरत आप तो पहले मुल्क के बादशाह थे, अब ये गोदड़ी सीते हो अपने हाथ से, क्या हाल हो गया आपका? तो देश में आ गए कि अच्छा मुल्क बड़ा है या मेरा गोदड़ी सीना बड़ा है, ये अभी बताता हूं मैं। वो सुई जो थी उसको दरिया के अंदर डाल दिया, फिर कहा कि भाई मेरी सुई वापस लाओ। अब मछलियां सोने की सुइयां लेकर आई कि ये नहीं, मेरी तो लोहे की चाहिए, अपने तो सोने की आवे। तो हाजा मिन फजले रब्बी, हाजा मिन फजले, अल्लाह की तरफ से मिल गया है। अल्लाह वालों की दुनिया की कोई कीमत होती ही नहीं है। कहा कि नहीं मेरी तो वो ला कर दो। अब सुई भाई और दरिया आप सोचे, कैसे हो सकता है। कभी कभी हमारे यहां नदियों में जवान बच्चे चले जाते हैं नहाने के लिए शौक में और फिर डूब जाते हैं, तो उनकी लाश तलाश करने के लिए कितनी मेहनतें करनी पड़ती, तरवैये बुलाए जाते हैं और क्या कुछ करते हैं कि भाई मिली कि नहीं मिली, शाम हो गई नहीं मिली, दूसरे दिन तीसरे दिन भाई लाश नहीं मिलती। अब सुई को दरिया के अंदर से ढूंढने का, मगर अंदर का यकीन है कि मेरा रब कर सकता है, ये तरवैये नहीं कर सकते हैं, मेरा रब अंदर अंदर है कि मेरा रब कर सकता है। एने तो उनकी सुई आई, कहा कि देखो ये हुकूमत बेहतर है या फिर वो बल्क की हुकूमत बेहतर है, कौन सी भाई है। तो भाइयों दोस्तों को ये दीन तो इसके लिए हमें मिला था, मैंने शुरू में कहा आपको एने कि अंतुम खुलिक तुम लिल आखिरत, तुम तो आखिरत के लिए, बस तुम आखिरत की मेहनत किए जाओ, फिर आगे एन अद दुनिया खुलिकत लकुम, कि दुनिया तो तुम्हारे लिए बनाई गई है, ये पहाड़ एन ये सूरज ये चांद ये आसमान ये जमीन है ये हवाएं और ये पानी और ये सारी मखलूकात जो है किसके लिए, कि इंसान के लिए, ये सारी इंसान के लिए, शमसो कमर इंसान के लिए चलते हैं, बस ये ठीक हो जावे, ये ठीक हो जावे, जैसे सहाबा इकराम रजी अल्लाह अन्हुमैन ने अपनी जिंदगी को मेहनत करके ठीक कर लिया था, अब सारी चीजें ताबे हो गई। हमारे हजरत जी मैं ये साहब रहमतुल्लाह अलैह फरमाते थे, मौलाना इनामुल हसन साहब फरमाते थे कि ये दावत तबलीग की मुबारक मेहनत जो है न, ये कायनात को मुसक्खर करने का नुस्खा है, कायनात को मुसक्खर करने का, ताबे करने का, लोग करते हैं ताबे, तो जिन्नत बिन्नत ताबे कर लो कुछ काम हो जाएगा, करते हैं सब ऐसे कि पूरी सब पूरी दुनिया को सारी मखलूक को ताबे करना है, एंड भाई दीन की मुबारक मेहनत में लग जाओ, करते रहो इसको, करते रहो सारी दुनिया मुसक्खर हो जाएगी। हमारे मौलाना मोहम्मद उमर साहब हम पालनपुरी रहमतुल्लाह फरमाते थे कि अल्लाह पाक बगैर पैसों के बगैर असबाब के और बगैर चीजों के तुम्हारे काम बनाएंगे, ये पैसे के नहीं है, यानी भाई जमात में जाना है चार महीने पैसे नहीं है, बेरून जाने का है मेरे पैसे नहीं, अल्लाह बनाएगा, अल्लाह अपनी कुदरत से करेगा, आप कदम उठाओ। मगर हम पहले ही लुढ़क जाते हैं, पहले ही कदम है कि ना कहते कैसे जाऊंगा, नबी अल्लाह की जात पर भरोसा कर, कदम उठा अल्लाह जल्ला शानो तेरी मदद फरमावेंगे। और भाई मदद कैसे आती है हम नहीं जानते हैं, हम नहीं जानते हैं, ये कहते हैं कि रिस्क के और असबाब के हासिल करने के कुछ जरिए हम जानते हैं, जैसे भाई खेती कर ली, नौकरी कर ली, दुकान कर ली, दलाली कर ली, ये कुछ चीजें हैं इसको हम जानते हैं जिसके जरिए से हम रोजी हासिल करते हैं। और रज़ाक रोजी पहुंचाने वाला, रोजी पहुंचाने वाला, रोजी पहुंचाने के लिए लाखों जराए का मालिक है, लाखों जराए का मालिक है, वो तो कहां से जरिया पैदा कर दे पता नहीं, वो मुसब्बिबुल असबाब है, असबाब को पैदा करना उसके हाथ में है, वो कैसे भी असबाब को पैदा कर देता है। एंड बहुत सारे व्यापारियों को किसानों को सबको मालूम है न कि भाई हमने तो इतना उम्मीद रखी थी और एकदम से इतना नफा हो गया कि भाई क्या हो गया कि अल्लाह की तरफ से आया ये, और फिर इतना नुकसान हो गया तो वो कहां से आया, बाजू में दुकान खोली इसके लिए नहीं, किसी ने कुछ करा दिया होगा इसके लिए नहीं, वो भी अल्लाह की तरफ से आया है, वो भी अल्लाह की तरफ से आया है, कुछ नेकी अल्लाह को पसंद आ गई अल्लाह ने दिया, कुछ ऐसे गुनाह हो गए जिसकी वजह से अल्लाह नाराज हुआ और पकड़ की हमारी। तो सहाबा इकराम रजी अल्लाह अन्हुमैन ने भाइयों दोस्तों को मेहनत करके इस ईमान और आमाल को अपनी जिंदगी के अंदर उतार लिया था, जिसकी वजह से उनकी जिंदगियां बिल्कुल संवर गई और अल्लाह जल्ला शानहु ने कायनात को उनके लिए मुसक्खर कर दिया, कायनात को मुसक्खर कर दिया। साहबी रसूल हैं جماعت میں چل رہے تھے, پیچھے رہ گئے. اب دیکھا کہ جماعت تو چلی گئی, اب یہ امیر صاحب تو یار دھیان بھی نہیں رکھتے ہیں, یار کوئی ساتھی میرا دھیان نہیں رکھتا ہے, ہم اس پر جاتے ہیں. مخلوقات کی طرف ہی ہمارا دھیان ہوتا ہے, اللہ کی طرف نہیں ہوتا ہے. یہ اللہ کی طرف متوجہ ہوئے, سامنے دیکھا کہ شیر ہے, شیر تو پھر دشمن ہوتا ہے, پھر انصفا کھائے گا. ٹرین ہوتی تو اچھا ہوتا کہ بیٹھ کے چلے جاتے, یہ تو شیر آ گیا سامنے. تو شیر کے پاس گئے اور اس کو یوں کہا کہ میں اللہ کا ایک بندہ ہوں, نبی صلی اللہ علیہ وسلم کا ایک امتی ہوں, اور اللہ کے دین کی مبارک محنت کے لیے نکلا ہوں, جماعت سے بچھڑ گیا ہوں, ذرا رہبری کر دو. چلے شیر آگے اور یہ پیچھے, کوئی خطرہ آتا تو شیر پیچھے آ جاتا. چلتے رہے, جماعت نظر آئی, شیر نے ایک دہاڑ ماری اور رخصتی مسافہ کیا. السلام علیکم, میں جاتا ہوں, آپ جماعت کے ساتھ جڑ جاؤ. کہ بھئی یہ ایسے ہی تھوڑا ہوتا ہے, یہ اندر کا یقین جو بنا ہوا ہے اور اعمال صالحہ جو زندگی کے اندر ہیں, اس کے اثرات ہوتے ہیں, اللہ جل شانہ ان کی مدد فرماتے ہیں. اس لیے بھائیو دوست بزرگو, ہمیں اس مبارک محنت کو جی جان سے کرنا ہے. اور محنت خالی ہمارے مولانا کہتے ہیں, رات کو بھی کئی مرتبہ مولانا نے کہا کہ بھائی محنت برائے محنت نہیں ہے, نکلنا برائے نکلنا نہیں ہے, صرف چلہ لگانے کے لیے نہیں ہے. کہ بھائی اصل چیز دین ہماری اپنی زندگیوں میں آ جائے. میں نے پہلے شروع میں کہا نوجوان کا ہے نا کہ بھائی اللہ کی ذات کے ساتھ کا تعلق بن جاوے ایسا. کہ میں 3 دن جاتا ہوں, ابھی میں ابھی مسجد میں جاتا ہوں اور کہتا ہوں اللہ کو, کہتا ہوں اللہ کو. چھوٹا بچہ ہوتا ہے نا, اس کو 2-4 بچے مل کر مارتے ہیں, کھیلتے کھیلتے جھگڑا ہو جاتا ہے, تو پھر وہ کیا کہتا ہے, امی کو کہتا ہوں, ابا کو کہہ دوں گا, میں امی کو بلاتا ہوں. ہم نے ہمارے رب کو پہچاننے کی مصیبتوں میں یعنی یہ اللہ کی طرف متوجہ ہونے کی ضرورت ہے کہ میرا رب بہت بڑا ہے. مصیبت بڑی ہے, پریشانی بڑی ہے, بیماری بڑی ہے, آفتیں بڑی ہیں, ارے میرا رب تو بہت بڑا ہے, اس کے لیے جانا ہے کہ اللہ کی ذات کے ساتھ ایک ایسا تعلق بن جاوے اور اللہ کے ساتھ ہم ایسے جڑ جاوے اور اللہ بھی یوں کہے کہ میرا بندہ ہے, یہ میرا بندہ ہے, یہ میرا بندہ ہے. اس لیے بھائیو دوست بزرگو, ہم کو یہ اعمال بتائے گئے ہیں. بڑے سیٹ سے کام کروانا ہو, بڑے سیٹ سے کام کروانا ہو, کلیکٹر سے کام کروانا ہے, کوئی بڑا ہے اس سے کام کرو, تو ہم ڈھونڈتے ہیں کہ کوئی یار اس کا آدمی مل جاوے نا, اس کا کوئی رشتے دار, اس کا پہچاننے والا, وہاں تک ہماری بات پہنچانے والا مل جاوے تو کام ہو جاوے, اپنا ہماری چٹھی وہاں پہنچا دے, ہماری بات وہاں کر دے. ہم کو بھی بتایا ہے اللہ کے نبی صلی اللہ علیہ وسلم نے کہ بھائی ہماری بات پہنچانی ہے وہاں پر, کیسے پہنچائیں گے, بہت سارے طریقے. ایک یہ بھی ہے, یہ ہمارے بڑے فرماتے ہیں کہ فجر کی نماز کے بعد کا اور عصر کی نماز کے بعد کا وقت بڑا قیمتی ہے. قرآن میں بھی آتا ہے اللہ کا ذکر کرو اس وقت میں. اب اس میں حدیث میں یوں بھی آتا ہے کہ بھائی ساری دنیا کا نظام جو ہے وہ فرشتے سنبھالتے ہیں, ہمارے ساتھ بھی فرشتے لگے ہوئے, تو عصر کی نماز کے بعد اور فجر کی نماز کے بعد فرشتوں کی ڈیوٹی چینج ہوتی ہے نا بھائی, حدیث میں آتا ہے, سنا ہے نا. اب ہم عصر کی نماز پڑھتے ہیں اور بھاگے بھاگے دکان پر جاتے ہیں, حدیث میں آتا ہے کہ بھئی یہ 3 تسبیحات جو ہے, سبحان اللہ, الحمدللہ, اللہ اکبر, 33 مرتبہ ہر نماز کے بعد پڑھو. نبی صلی اللہ علیہ وسلم نے فرمایا اس کا اللہ کے یہاں بھاؤ بہت ہے. بھاؤ تو سمجھتے ہیں, एक चीज आपकी यहां वापी में बनती है, यहां बनती है, तो इसकी कीमत यहां नहीं आती है। इसको बंबई में लेकर जाकर बेचो तो भाव ज्यादा होता है वहां। तो इन तस्बीहात का भाव अल्लाह के यहां बहुत है, यानी अलग अलग फजाइल उसके आए हैं, नबी सल्लल्लाहु अलैहि वसल्लम ने बताया। तो इन तस्बीहात को भाव तो बहुत है मगर इसके पढ़ने वाले बहुत कम है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। साहबी ने पूछा कि क्यों, कि नमाज का सलाम फिरता है ना, तो फौरन घराग आ गया होगा, है ना, वो फुलाने को फोन करने का है, फुलानी चीज वहां भिजवानी है, तो भागता है, वो तस्बीहात पढ़ता नहीं। ये नबी सल्लल्लाहु अलैहि वसल्लम ने बताया कि काम शैतान याद दिलाता है और वो छोड़कर भाग जाता है। हालांकि ये मौका था अपनी चिट्ठी भेजने का, असर की नमाज के बाद, है ना, जो दिन भर के फरिश्ते आए थे ना, वो असर की नमाज के बाद जाने वाले थे, वो गए अल्लाह के दरबार में, भाई कहां से आ रहे हो, ये धर्मपुर से, मदनी मस्जिद से, अच्छा क्या है, यानी कि वो अब्दुल्ला मियां है, वो कि भाई वो जिक्र में बैठे हुए, अच्छा कि भाई उनकी एक अर्जी आई हुई है हमारे यहां, चलो भाई इसकी अर्जी को पूरा करो, चिट्ठी पहुंची ना, मगर हम उस वक्त चिट्ठी जिस वक्त पहुंचाने की होती है उस वक्त कहीं और भागते हैं, रात में, ये तो फरिश्तों के जरिए से, रात में तहज्जुद के वक्त अल्लाह पाक खुद आवाज लगाते है, कोई मांगने वाला मैं उसको दूं, है कोई मगफरत चाहने वाला उसको माफ कर दूं, है कोई रोजी का तालिब उसको रोजी दूं, मगर उस वक्त मुसलमान सुबह फजर की नमाज के बाद, हमको हमारे बुजुर्गाने दिन कहते हैं कि भाई फजर की नमाज के बाद मुलाकातें करो, क्या करो, ढाई घंटे की तरतीब फजर की नमाज के बाद रखो, उस वक्त सब सोए हुए होते हैं, कोई मिलता ही नहीं, मुसलमान फजर में नहीं आता तहज्जुद में तो क्या होगा। तो उस वक्त तो अल्लाह खुद कहता है। तो सहाबा इकराम रज़ी अल्लाह अन्हु अजमईन ने भाई और दोस्तों को इन बातों को बातें नहीं समझा था, इसको दीन समझा था और अपनी जिंदगी में ले आए थे। इसे हर सहाबी भाई और दोस्तों को दीन का पाबंद बनाता, इसलिए हमें ये भाई चिल्ले में जाना, चार महीने में जाना, तीन दिन लगाना, गश्त करना, मुलाकातें करना, घर मस्जिद की तालीम करना, ये खाली इतना ही नहीं कि भाई इतना कर लेने का है बस, कि भाई एक एक चीज हमारी अपनी जिंदगी में आवे। हमने एक साहब का सुना है ना कि वो तकबीर उला के पाबंद थे, उस वक्त जब हमने ये कारगुजारी सुनी उस वक्त 18 साल हुए थे, बोले 18 साल से तकबीर उला मेरी नहीं जाती है। कि भाई कैसे हुआ, कि रोजाना हमारी मस्जिद में तालीम होती है, तो मैंने एक दिन दो रकात नमाज पढ़ी और अल्लाह से मांगा कि अल्लाह रोज तालीम होती है, आज मैं तुझसे मांगता हूं, अब जितनी तालीम होगी सब तो पर तो मैं अमल नहीं कर सकूंगा, मैं तो कमजोर बंदा हूं तेरा, यानी जो बात मैं पहली सुनू, पहली बात मैं जो सुनू उस पर मुझे तू अमल करने की तौफीक अता फरमा दे और उसकी मुझे ताकत अता फरमा दे। तो कहा कि पहले ही दिन में बैठा तो ये हदीस आई कि जो शख्स तकबीर उला के साथ 40 दिन नमाज पढ़ता है तो अल्लाह पाक उसको दो परवाने देते हैं, एक जहन्नम से छुटकारा और एक निफाक से छुटकारा। ये पहले दिन ये हदीस आई, मैं दुआ करके बैठा था, मैंने शुरू किया, आज 18 साल हो गए, अभी तो काफी साल हो गएंगे जब उसकी कारगुजारी, कि 18 साल हो गए मेरी तकबीर उला फौत नहीं हुई है। ये है अमल। हमारे एक साथी अभी जमात में चिल्ले में जाकर आया, मैंने उसको पूछा कि भाई क्या लेकर आए आप, क्या लेकर आए, तो उसने कहा कि मतलब मैं नियत करके आया हूं कि अब हमारे पंचकोसा में हफ्तावारी इज्तिमा में इंशाल्लाह पाबंदी के साथ कयाम करूंगा, ये लेकर आया मैं। भाई इस मर्तबा तीन दिन में आप क्या लेकर आए, इस मर्तबा के चिल्ले में आप क्या एक एक चीज लेकर आएंगे, है ना। तो हमारे अभी हमारी एक जमात जाके आई, उसने उन्होंने सुनाया कि मैंने ये नियत की है कि अब रोजाना मैं 1000 मर्तबा दुरूद शरीफ पढ़ूंगा, ये लेकर आए। तो ये कुछ लेकर आना जमातों में से, भाई तीन दिन गए गश में गए एहतमाम, भाई मुलाकात में, भाई ये करना है मुझे, पाबंदी करनी है इसे। अब जब हमारे रात को मौलाना ने कहा नहीं कि भाई अमल पाबंदी के साथ होना चाहिए और सही तरीके के साथ होना चाहिए, तो फिर उसका असर दिखेगा, उसका असर دکھے گا. تو بھائیو دوست بزرگو, ہمیں بھی ان اعمال کو کرنا ہے, اللہ کے راستے میں بھی نکلنا ہے, مقام پر رہ کر مقامی کام بھی کرنا ہے. کریں گے سب؟ اور ہم بھائی ہماری اپنی تسبیحات, قرآن کی تلاوت, پانچ وقت کی نمازیں بھائی تکبیر اولی کے ساتھ, اللہ پاک توفیق دے, تہجد کی نماز, قرآن کی تلاوت, مسنون دعاؤں کا اہتمام کرنا. مسنون دعائیں بڑی تاثیر رکھتی ہیں, چھوٹی چھوٹی دعائیں ہیں. رات کو مولانا نے بتایا نا کہ بھائی گھر سے نکلنے کی یہ دعا پڑھ لو گے, آپ کا کام ہو گیا, آپ کی